بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم آقا سرور کونین صلی اللہ تعالی علیہ وسلم جس معاشرے میں تشریف لائے تھے اس معاشرے میں شعر و شاعری بہت بڑا منصب تھا اور بہت بڑا وصف تھا، گھوڑ سواری، شاہ سواری، تیر اندازی، تلوار چلانا اور اپنے قبیلے اور قوم کے لیے بڑے بڑے قصیدے اور اپنے بہادروں کو، اور وہ بہادر وہ ہوتا تھا جو بندے مارتا تھا، جتنے زیادہ اس نے لوگوں کو مارا، ان کے پھر بڑے قصیدے شعر و شاعری چلتی تھی، اس پہ محفلیں جمتی تھیں، پھر اس میں جو بندہ آگے سے آگے نکلتا تھا وہ نامور ہوتا تھا، اس کا نام ہوتا تھا، پھر خاندانوں میں اس کا نام گنا جاتا تھا۔ ایک شخص تھا، اس کا نام تھا زید بن المحلل، بہت بڑا شاہ سوار تھا، گھوڑوں کا شوق، پالنے کا شوق، دوڑانے کا شوق، پھر جو نسل در نسل صدیوں سے آپس میں انتقام چلتا تھا اس میں آگے، بہت بڑا شاعر تھا، بڑی فصاحت تھی، بلاغت تھی، علم تھا اپنی شاعری کا، پھر گھوڑ اور گھوڑ سواری میں جو آگے بڑھا تو اس کا نام پھر زید الخیل پڑ گیا۔ خیل کہتے ہیں گھوڑ کو، زید الخیل، خیل گھوڑے کو بھی کہتے ہیں اور گھوڑ سواری کو بھی کہتے ہیں، اتنا اس کا عروج تھا۔ میرے پاس پچھلے دنوں مولانا عاشق الہی صاحب کا پوتا آیا، اس نے جو گھوڑوں کی قسمیں بیان کی، مجھے کہنے لگا میں یہاں جا رہا تھا، دنیا کا ایک قیمتی گھوڑا ایک بندے نے ریڑے میں جویا ہوا تھا، میں نے اس گھوڑے کو دیکھا، اتنا قیمتی، اتنا مہنگا گہرا، اور اس کو اس نے کھوتا بنایا ہوا تھا۔ مجھے وہ اپنا درد بیان کر رہا تھا کہ گھوڑے کی نسلیں، یہ کس نسل سے چلا، اس کی 18ویں نسل کہاں تھی اور کس کے پاس تھی، اس کی 22ویں نسل کہاں تھی، اس کی 40ویں نسل کہاں تھی، پھر کون سا گھوڑا آقا کے استعمال میں رہا، اس کی نسل کہاں چلی۔ او ایک بہت بڑا علم ہے گھوڑوں کا۔ تو میں ان کی باتیں سن رہا تھا تو میں حیران ہو رہا، میں بھئی یہ بندہ کیا باتیں کر رہا، جس طرح میری وظائف کی دنیا کی باتیں بہت سو کو سمجھ نہیں آتی، اس طرح اس کی اپنی ایک دنیا تھی۔ اور مجھے کہنے لگا کہ یہاں آپ کے معاشرے میں کتنے قیمتی اعلی نسلوں کے گھوڑے ہیں، لوگوں کو پتہ نہیں، وہ ان کو گدھے کی طرح چلا رہے ہیں، جبکہ تو وہ ہیں جن کو ہاتھ لگا کے چوما جائے۔ اسی طرح پھر زید الخیل اس کا نام پڑ گیا، بڑا تلواریں چلانے والا، گھوڑ سواری میں آ گئے، باکمال انسان تھا۔ مدینہ منورہ میں آیا ہوا، حضور کی بارگاہ میں آ کے مسلمان ہو گیا۔ اب جو سب سے پہلا کام میرے آقا نے کلمہ اور ایمان کے بعد کیا، اس کا نام بدلا، اس کا نام رکھ دیا زید الخیر، زید الخیل کی جگہ زید الخیر۔ اب تو تلواروں سے سر کاٹنے والا نہیں رہا، اب تو تلواروں سے مارکے اور لوگوں کے جسم اور لوگوں کی گردنیں نہیں، اب تو خیر پھیلانے والا بن گیا۔ जज्बा बदल दिया, नाम बदल दिया और उसका नाम जैदुल खैर रखा कि जैदुल खैर नहीं है, जैदुल मुहल्लल नहीं है। तो अब शाह सवार तो रहेगा, घोड़े भी रहेंगे, लेकिन अब तू किसी और मिशन का हिस्सा बना है, किसी और मकसद का हिस्सा बना है। एक पल में जज्बा बदल दिया, शौक बदल दिया, वलवला बदल दिया कि मेरे मन में थी बड़ी चाहतें, मेरे दिल में थी बड़ी लज्जतें, मगर उसकी लज्जत इश्क ने सभी लज्जतों को मिटा दिया। ये एक इस्लाम का निजाम और नजरिया है कि फारूक आजम रजी अल्लाह तआला अन्हु के मिजाज का जलाल बस चश्मा बदल दिया, वही जो पहले मुसलमानों के खिलाफ था अब वही बातिल के खिलाफ बन गया, चश्मा ही बदला। उमर वैसे ही रहे, जलाल में भी, जमाल में भी, कमाल में भी और शैतानी कुवतों पे गालिब रहे, उमर वैसे रहे, बिन खिताब, खिताब का बेटा वैसे रहा, पर इस्लाम ने पकड़ के जज्बा बदल दिया। यही जैदुल खैर के साथ हुआ, उसका एक पल में जज्बा बदला कि नहीं, अब तो खैर फैलाएगा, अब तो रवादारी और मोहब्बत फैलाएगा, अब तो लोगों के दिलों को जोड़ेगा, मखलूक को मखलूक से जोड़ के फिर उस मखलूक को खालिक से जोड़ देगा। तो मोहब्बत फैलानों का, फैलाने वालों का सफीर बन गया। ये एक एक थीम है, एक सोच है जो मेरे आका ने मुझे आपको दी है, सोच है। जब हजरत इमाम हसन पैदा हुए तो उसका नाम बड़ों ने रखा हर्ब, जंगजू, लड़ने वाला, पीठ ना दिखाने वाला, सीने पे तीर खाने वाला। हजूर ने फरमाया नहीं नहीं, अब देखें सोचें और नाम बदल रहे हैं, इसका नाम हसन है। उन्हें कहा ठीक है जी। जब हजरत इमाम हुसैन की विलादत हुई फिर उनका नाम हर्ब रखा, मैं नहीं, इसका नाम हुसैन है। एक जज्बा बदला जा रहा है, सोच बदली जा रही है। एक शख्स का नाम पूछा, हाँ भाई तू तेरा नाम? उसने कहा मेरा नाम मर है। मर कहते हैं कड़वे को, ना ना मिठा बाण। औसर नाम, उन्हें तेरा नाम सहल है, आसानियों वाला, आसानियों वाला। ये इस्लाम का निजाम है, ये इस्लाम की एक तरतीब है जो लोगों के जिन्हों जहनों में बिठाई जा रही है, जो लोगों की तबीयतों में अंदर रचाई जा रही है कि तू जैदुल खैर नहीं, तू जैदुल खैर है। नामों के जरिए मिजाजों के अंदर और तबीयतों के अंदर एक तब्दीली आई, वही लोग जो एक दूसरे के खून के प्यासे थे, और फिर जब चेंज आई और तब्दीली आई और इनकलाब आया और मेरे कमली वाले ने उनकी तबीयतों में ये चीज भरी, फिर पानी है और जिहाद में जख्मी पड़े हैं और मशीजे में पानी लाने वाला लाया और उसने कहा पानी, और उसको पिलाना ही चाहता था साथ वाले ने कहा पानी, तो उन जख्मों से चूर मौत और याद की कशमकश उसको पानी दे दो। उसके पास गया तो अगले ने कहा पानी, उनने कहा उसको दे दो, वो गया तो शहीद हो गया, अगला आया तो वह भी शहीद आता, एक पहला आया तो ये भी शहीद था। ये जज्बा दिया। एक साहबी ने एक साहबी के घर सिरी भेजी हदिया, उसने कहा चलो मेरा तो गुजारा हो जाएगा, फलां के घर बहुत गुर्बत है, उसने उसको दे दी। उसने कहा कोई बात नहीं मेरा गुजारा हो जाएगा, सुखी सुखी कर लूंगा। اور مجھ سے زیادہ ضرورت مند ہے اس کو دے دیا. پھرتی پھراتی اسی کے گھر واپس آ گئی جس نے سری دی تھی. پھر نے کہ یہ تو اپنی ہے, یہ کہاں سے آ گئی؟ پھر جو اس نے پیرا چاہتا کھرا, وہ کھرا جا کے واپس پھرتے پھراتے وہ ساری نشانیاں آ کے ملی اور ایک پیغام ملا, ایک سبق ملا کہ ہم ذات سارے زید الخیر ہیں, ہم سارے زید الخیر ہیں. یہ سوچ ہے اور یہ سوچ کا انقلاب ہے, نظری انقلاب, فکری انقلاب, جذبات کا انقلاب ہے. پھر وہ ہر مسلک کو قبول کرتا ہے, پھر ہر فرقے کو قبول کرتا ہے, ہر رنگ ہر نسل کو اپنے اندر سمو لیتا ہے اور سب سے محبتیں سب کو محبتیں دیتا ہے, اور دیتا نہیں ان سب کو محبتوں کا سفیر بنا دیتا ہے. مجھے کئی لوگ کہتے ہیں جب سے تسبیح خانے سے جڑے ہیں ہمارے اندر نفرتیں کھرچی گئی ہیں, ہماری طبیعتوں اور مزاجوں میں, ہماری سوچوں میں, ہمارے اندر سارا کچھ ختم ہو گیا. وہ تعصب کسی بھی چیز کا تھا. اللہ کے حبیب صلی اللہ تعالی علیہ وسلم نے پہلے دن سے قبائل, صوبے اور مزاج اور ان کی طبیعتوں میں, یہ جو مدینہ منورہ جا کے ہجرت کرنے والوں کے بارے میں فرمایا کہ اب اشار کرو, اور کہا, ایک کہنے لگا حضور میری دو بیویاں ہیں, میں ایک کو طلاق دیتا ہوں اس کو دے دیتا ہوں. اشار کا یہ مزاج بنایا, میرے غلام ہیں میں اس کو دے دیتا ہوں. ایک تربیت ہوئی. میں ڈیرہ غازی خان بیٹھا تھا, بڑی پرانی بات ہے, ایک صاحب کا پتا چلا, پیر صاحب کے, مجھے یاد ہے کہ موٹی سلائی کی پیتل کی سلائی سے وہ سرما ڈال رہے تھے بیٹھے. کسی نے میرا تذکرہ کیا, تھوڑا سا تعارف تھا, کچھ لکھ لینے کھانے سے مضمون دو چار چھپے, ایک دو کتابیں آئی تھیں, بس ایک دو ایک آدھ کتاب ہے. اس نے کہا یہ حکیم تاریخ ہے. اس نے پہلے یوں اندر سے کف اٹھائے, ایسے کیے, اور کف اٹھانے کے بعد مجھے وہ کہنے لگے کہ یہ بتا, تو میں نے مجھے حاضر ناظر کا مسئلہ ثابت کر دے, نور اور بشر کا مسئلہ ثابت کر, اور غیب کا مسئلہ ثابت کر, یہ دین کی بنیادی چیزیں ہیں, یہ ثابت کر دو. میں نے کہا میں تو دعا کے لیے حاضر ہوا تھا. نہیں, یہ ثابت کر, حاضر ناظر کا, نور بشر کا, غیب کا مسئلہ ثابت کر. جب زیادہ ان کی شدت حدت بڑھی تو میں نے ان سے عرض کیا جی کہ ایک درخواست ہے, اگر آپ اجازت دیں تو. میں نے کہا یہ سارے سوال قبر میں ہوں گے. کہ اگر تجھے سوال آتے ہیں تو میرے سوال پلٹ رہا ہے, میں پکا ہوں مجھے جواب چاہیے. میں نے کہا مجھے بھی جواب چاہیے. یہ سارے سوال قبر میں پوچھے جائیں گے. آمین بالجار, فاتحہ خلف امام, پوچھے جائیں گے. کہنے لگے نہیں. میں نے کہا پھر میری مجھے یاد کرا دیں سوال قبر کے, وہ سوال جو پوچھے جائیں گے. میں آپ سے یہی تو دعا کرانے آیا ہوں. خیر تھوڑی دیر کے بعد پھر ٹھنڈے ہو گئے. پھر اپنی نبض دکھائی, फिर मैंने उन्हें बीमारियां बताई, कहने लगे पहला बंदा तुमने मेरी बीमारी पहचान ली है। मैंने कहा यही तो हाजिर नाजर है, हाजिर नाजर का मसला यही हाजिर हल हो गया। मैं कहते कहीं मसला तो एक पल में हल हो गया मसला, हंस पड़े। फिर मैंने उनसे अर्ज किया, मैं कहते देखें एक काफिर मुसलमान होता है, मुसलमान होने के बाद हम उसको किस मजहब पे लाएंगे आप बता दें। कहने लगे बात तो ठीक है। मैंने कहा उसको अहले हदीस बनाएंगे, उसको शिया बनाएंगे, उसको देवबंदी बनाएंगे, उसको बरेली बनाएंगे, उसको बनाएंगे क्या? मुसलमान को बेचारा बाद में जब बनेगा सो बनेगा, पहले क्या बनाएंगे? जब जैदुल खैर बनेगा, जैदुल खैर, ये जो पहला सवाल है जैदुल खैर का है, घोड़ सवारी के अंदर एक रोब जलाल होता है, घोड़ सवारी के अंदर एक अजमत होती है, और जो फकीर होता है उसकी जिंदगी और होती है। तो जब जैदुल खैर बनेगा फिर ये सवाल नहीं उठाएगा, फिर सवाल ये उठाएगा, ये सवाल उठाएगा कि इंसानियत को फलाह किन राहों से मिलेगी, और इंसानियत की दुनिया आखरत के मसाइल किन चीजों से, किस तरतीब से हल होंगे, और इंसानियत कहां जुड़ेगी, और कहां जुड़ के इंसानियत के दिल भी जुड़ जाएंगे, मन भी जुड़ जाएंगे, और ये जुड़ के अल्लाह उसके हबीब से जुड़ जाएंगे। फिर ये ज़ैदुल खैर बनेगा। ये मेरे आका मदीने वाले का मकसद था, ये मेरे आका मदीने वाले की जिंदगी का जज्बे हासिल था कि फिर अगर कैदी बना के यहूदी आए हैं मस्जिद नबवी में और उनको बांध दिया है और वो 3 दिन बंधे रहे हैं, और 3 दिन के बाद खुद कहते हैं हमने आपकी जिंदगी की खैरखाही जो देखी है, अब जल्दी करो हमें मुसलमान कर दो। फिर एक बद्दू आया है, हुजूर मस्जिद नबवी में तशरीफ फरमाए हैं, क्योंकि मस्जिद नबवी सिदारती महल भी था, मस्जिद नबवी अदलिया भी कचहरी भी थी, मस्जिद नबवी सुप्रीम कोर्ट हाई कोर्ट भी था, और मस्जिद नबवी मेहमान खाना भी था, और मस्जिद नबवी बैठक भी थी, और मस्जिद नबवी फैसलों की जगह भी थी, और मस्जिद नबवी इबादत का घर भी था। फिर अगर एक बद्दू आया है और उसने आती टांगें फैलाई हैं और पेशाब करना शुरू कर दिया और सहाबा दौड़े हैं, तो हुजूर ने मना फरमाया करने दो इसको पेशाब। उसने पेशाब कर लिया, असंजय क्या करना था, आके आका के सामने बैठा और हुजूर ने मोहब्बत प्यार से उसको समझाया मस्जिदें अल्लाह का घर होती हैं, यह पाकीसा जगह होती हैं, यहां पेशाब नहीं किया जाता। और सहाबा से अर्ज किया कि इसको बाल्टियों से धो दो, उन्होंने बाल्टियों से पानी बहा दिया, और ये मोहब्बत और प्यार थी जिस मोहब्बत ने उसको फिर ईमान लाने पे मजबूर कर दिया। और वही बद्दू आराबी ईमान ले आया। हमारी तबीयतों में, हमारे मिजाजों में मुख्तलिफ तबकात के लिए क्या जज्बा है, मुख्तलिफ तबकात के लिए क्या अंदर दर्द है, क्या एक जज्बा है, क्या एक दर्द है। वो नफरत है, वो अदावत है, वो है क्या? ये इस्लाम एक जिंदगी का मकसद देता है, एक तर्ज हयात और तर्ज अंदाज देता है कि नहीं, हमें अपनी जिंदगी में एक अजीम मकसद को लेकर चलना है। ये रास्ते के कांटे हैं, ये रास्ते के पत्थर हैं, इनसे नहीं उलझना। हर बर्ग पुकारेगा तुझे प्यार से 100 बार, हर बर्ग पुकारेगा तुझे प्यार से 100 बार, और दामन में उलझ कर तुझे रोकेंगे बहुत खार। दामन को बचाता हुआ खारों से गुजर जा, منزل تیری آگے ہے، بہاروں سے گزر جاؤ۔ کانٹے بھی آئیں گے، بہاریں بھی آئیں گی، پر تیری منزل بڑی آگے ہے۔ تیری منزل انسانیت کی فلاح ہے، تیری منزل انسانیت کی ہدایت ہے، تیری منزل انسانیت کا نفع ہے، تیری منزل کو انفسکم و اہلیکم نارا، تیری منزل وہ ہے کہ اپنے آپ کو، گھر والوں کو جہنم کی اس آگ سے بچاؤ۔ وقودھا الناس والحجارہ، جس کا ایندھن انسان اور پتھر۔ میرا تو مقصد ہی اور ہے، میری تو منزل ہی اور ہے، میں تو بڑا مشن لے کے چلا ہوں، بہت بڑا مقصد لے کے چلا ہوں۔ جب مشن بڑا ہوتا ہے اور مقصد بڑا ہوتا ہے، پھر دائیں بائیں کی آوازوں پہ توجہ نہیں ہوتی۔ ذرا میری طرف دیکھنا، دیکھ لیا؟ یہ جو مؤذن ہوتا ہے ایسی پکڑ کے اذان دیتا ہے، ایسے، اور اذان دینے میں انگلیاں بھی ایسی ڈالنی چاہیے، ایسی ڈالنی۔ بعض لوگ ایسی انگلیاں نا، یہ دیکھ، ایسی ڈال۔ میں نے پوچھا جنید جمشید سے، میں نے کہا بھی آپ نے اذان دی یا انگلیاں ایسے کیوں ڈالی تھی؟ کہنے لگا میں نے تقی عثمانی صاحب سے سیکھا تھا، سیکھا تھا۔ تو میں نے بھی ایک دفعہ سیکھا تھا، تو میں نے اس سے پوچھا، میں نے کہا بھی آپ نے اذان دی، مکہ کی بات ہے، عزیزیہ کی، تو جب یہ انگلیاں میں ڈال رہا ہوں، میں بات جو کر رہا تھا، یہ اس بات کی دلیل ہے کہ جب تک میری یہ اذان ختم نہیں ہوگی، میری انگلیاں ہیں، دنیا کا کوئی آواز پیغام، دنیا کی کوئی شور شرابہ بات نہیں، میرا پیغام ہے اور میرا مقصد ہے۔ جب وہ ختم ہو جائے گا، پھر میں انگلیاں نکال دوں گا۔ یہ اذان میں دے رہا ہوں، اور پوری انسانیت کو اللہ کی عظمت اور مدینے والے کی بڑائی اور عشق بتا رہا، اور فلاح کے راستے بتا رہا۔ یہ میری کانوں میں انگلیاں ہیں، ہر توڑنے والی آواز، ہر جدا کرنے والی آواز، ہر میرے دل کو، میرے من کو، میرے یقین کو توڑنے والی آواز میرے کانوں میں نہیں آئے گی۔ میں تو خیر کا پھیلانے کے والا ہوں، اور تمہیں خیر کی آوازیں لگا رہا ہوں، حی علی السلام آؤ، حی علی الفلاح، بہت بڑی کامیابی کی طرف آؤ، آ جاؤ۔ اب نیند سے زیادہ یہ عمل بہتر ہے، الصلاۃ خیر من النوم، یہ بہتر ہے۔ میں تو خیر کا پھیلانے والا ہوں، میری کانوں میں انگلیاں ہیں، اور ادھر ادھر کی اٹھنے والی ہوائیں، فضائیں، اور دنیا جہان کے سارے طوفان مجھ پہ اثر نہیں کریں گے، میرے کانوں میں تو ہیں ہی انگلیاں۔ دوسرے لفظوں میں، میں نے کسی کے نفرت کے بول، توڑ کے بول سننے ہی نہیں ہیں، میں نے تو اپنے خیر کی آواز پہنچانی ہے۔ اس لیے فرمایا، اذان دینے والا اونچی آواز والا بندہ ہو تو وہ زیادہ پسندیدہ ہے، اونچی آواز ہو، خوبصورت آواز ہو، کہ اس کی خیر کی بات دور تک پھیلے۔ اور اس لیے سب سے زیادہ شیطان جس چیز سے ڈرتا ہے وہ اذان سے ڈرتا ہے، اور جہاں تک آواز جاتی ہے بھاگتا ہے، دوڑتا ہے، جہاں تک اذان کی آواز جاتی ہے دور بھاگتا ہے، کیونکہ اذان سارا خیر خواہی کا جذبہ ہے، اللہ اس کے حبیب کی عظمت اور اس کے علاوہ سارا خیر خواہی کا جذبہ ہے اذان۔ ہم سب کو زید الخیر بننا ہے، آج ہماری طبیعتوں کے اندر زید الخیر کا مزاج ہے، کہ ہم، ہر بندہ کہتے ہیں میں اپنے سبجیکٹ کا شاہ سوار ہوں، میں اپنے علم کا شاہ سوار ہوں، میں اپنے تجربے کا شاہ سوار ہوں، میں اپنی دولت اور اپنے صوبے کا اور اپنے شہر کا شاہ سوار ہوں۔ لاہور کا آپ نے ایک غرہ ہے، لاہور کا اپنا ایک غرہ ہے، غرہ، سارے پاکستان کے جتنے بھی شہر ہیں اس سے بڑے ہو جائیں، لاہور کا اپنا ایک غرہ ہے۔ مجھے اس غرض سے بھی نکلنا ہے. اس لیے تسبیح خانے نے سارے صوبوں کو، ساری قوموں کو، ساری طبیعتوں کو، سارے مسالک کو ایک جگہ جمع کر دیا. آج تک مجھے یاد نہیں، آئندہ دعویٰ نہیں کر سکتا کہ تسبیح خانے میں رہتے ہوئے کسی مسلک یا فرقے کی جنگ چھڑ گئی ہو. اللہ آئندہ بھی حفاظت فرمائے. اس کی ایک وجہ یہ ہے کہ آقا نے جو ترتیب زندگی دی ہے، تسبیح خانہ اس ترتیب زندگی پہ چلنے کی کوشش کر رہا، پوری طرح چل نہیں پایا. دعویٰ نہیں کر سکتا کہ تو زید الخیل ہے، نہیں، اب تو زید الخیر بنے گا. اب انسانیت تیری خیر کی راہوں کو خود چنے گی، بلکہ نہیں تو لوگوں کے چنے ہوئے راستے نہیں، تو خود رہبر ہے. تیرے راستے چنے جائیں گے، لوگ ان راستوں پہ چلنے کی مثالیں خود ریفرنس دیں گے. خود تیری براہوں کی ریفرنس دیں گے. دیکھو ایک وہ تسبیح خانہ بھی ہے جس نے یہ راستے دیے ہیں، جس نے یہ راہیں دی ہیں، جس نے یہ منزل دی ہے، جس نے یہ ترتیب زندگی دی ہے، جس نے یہ جینے کا انداز دیا ہے. اور ہم کیوں نہیں آ سکتے؟ ہم بھی تو آ سکتے ہیں. اللہ کے حبیب صلی اللہ تعالی علیہ وسلم کافتل للناس، کافتل للناس، ساری آنے والی انسانیت کے آخری انسان تک کے لیے نبی ہیں. جس طرح ہدل للناس ہیں، اس طرح کافتل للناس ہیں. اس میں ہر زندگی کا نظام، چاہے وہ کسی شخص کے اندر ہے، وہ کسی مزاج طبیعت کا ہے، میرے آقا اس کو لے کر چلے ہیں. بس ایک جذبات کا رخ بدلنا ہے، اپنی زندگی کے سوچ کا زاویہ بدلنا ہے. اب میں ایک زندگی کے سوچ کا زاویہ بتاتا ہوں، اب ذرا توجہ کیجیے گا. آپ جا رہے تھے، رات کا وقت تھا، آپ کے پاؤں کے ٹخنے پہ ایک لاٹھی لگی، ٹھوک، بڑا درد ہوا، تکلیف ہو، اور ایک دم انتقام کی آگ پھڑکی کہ کس نے مجھ بے قصور کو جو ہے لاٹھی ماری. ایک دم دیکھا پیچھے تو ایک نابینا تھا جو راستے کی تلاش میں لاٹھی یوں گھما رہا تھا، اور وہی گھومتی لاٹھی میرے ٹخنے پہ لگ گئی. اب بتائیں ایک پل میں جذبہ بدل جائے گا؟ وہی جذبہ جو پہلے غصے کا تھا، انتقام کا تھا، اور وہی جذبہ جو پہلے اپنی توہین کا بدلہ لینے کا تھا، وہی جذبہ بدل گیا اس نابینے کے ساتھ. اور کہنے لگے، بابا جی کہاں جانا ہے؟ ارے بیٹا میں نے فلاں جگہ جانا ہے. بابا جی کو یہ نہیں کہے گا، بابا جی آپ کی لاٹھی سے میرا ٹخنا سوج گیا ہے. میرے آقا کملی والے یہی جذبہ بدلنا چاہتے تھے، اور یہی جذبہ بدل چکے تھے، اور وہ ایک کامیاب زندگی گزار کے کامیاب راہیں دے کر گئے ہیں کہ دیکھ، ایک دم تیری نظر جب پڑی ہے، لاٹھی بھی وہی تھی، بندہ بھی وہی تھا، لیکن بندے کی حالت حال کا امر دیکھتے ہی تیری سوچیں بھی بدل گئیں، تیرا جذبہ بھی بدل گیا، اور تیرا انتقام محبت اور احترام میں بدل گیا. یہ ایک جذبہ ہے. اس جذبے کو تسبیح خانے میں لے کے پختہ کرنا ہے. مختلف نظریات کے لوگ جمع ہیں، ان کے منہ سے کوئی لفظ نکلے گا، اور ان کی طبیعتوں سے کوئی بات سامنے آئے گی. کسی نے ہاتھ چھوڑ کے نماز پڑھنی ہے، کسی نے سینے کے اوپر پڑھنی ہے، کسی نے ناف کے اوپر، کسی نے ناف کے نیچے، کسی نے ہاتھ کھڑا کرنا ہے، رفع یا دین کرنی ہے. हमने सबके साथ मिलके पढ़ना है। अब देखना यह है कि हमारी तबीयतों के अंदर तोड़ और तबीयतों के अंदर नफरत या एकदम। इसलिए फरमाया जो तखस्सुस फिल फिका करता है, यादत थानवी की बात है, जो तखस्सुस फिल फिका करता है उसके मिजाज के अंदर जोड़ खत्म हो जाता है, जो तखस्सुस फिल हदीस करता है उसके मिजाज में जोड़ बन जाता है, जो तखस्सुस फिल फिका करता है। बहुत बड़ी बात बता रहा। और फरमाते थे अगर मुझे बर्रे सगीर की हुकूमत मिल जाए मैं 10 साल तक इस्लाम नाफिज नहीं करूंगा। यह हकीम उलमत की बात बता रहा। मैं 10 साल तक इस्लाम नाफिज नहीं करूंगा, मैं 10 साल तक लोगों को दावत के जरिए आमादा करूंगा और आपस में प्यार मोहब्बत से जोड़ूंगा, उनके दिलों पे मेहनत करूंगा, जब उनके दिल इस काबिल होंगे फिर इस्लाम नाफिज करूंगा। वजा दिलहुम बिल्लती ही अहसन, एक है दीन एक है हिकमत दीन, एक है दीन एक है हिकमत दीन। किस हिकमत से किस बसीरत से इस बंदे को अल्लाह उसके हबीब की गुलामी पे लाना है, ये वो सोचेगा जो ज़ैदुल खैर होगा। कौन सोचेगा? और जो ज़ैदुल खैर होगा, जो घोड़े से उतरेगा ही नहीं, तलवारों की चमक होगी, छनछनाहट होगी और उसके पर जिरह होगी और ढाल होगी और तीर होंगे, वो नीचे उतर के क्या सोचेगा? वो तो एक ही चीज सोचेगा कि इसका सर कलम कर दो। वो तो एक ही सर सोचेगा। हमें इंसानियत के लिए मरहम बनना है, हमें उम्मत के लिए एक एक उम्मत के लिए दर्दों का सामान बनना है। हाँ, तस्बीह खाने का कयाम ये मिजाज और ये मंजर लेकर जाए। हमारे अंदर ये पुख्तगी पैदा हो जाए तस्बीह खाने के कयाम से, ये पुख्तगी पैदा हो जाए कि मेरे आका ने एक बंदे का नाम शहाब था, मैं एक का नाम शरारा था, चिंगारी अंगारा, हुजूर ने फरमाया नहीं इसका नाम बदल दे। एक वादी का नाम था, उसका नाम बदल के खैर का नाम आफियत का नाम रख दिया। वादियों के नाम बदल देते थे, जानवरों के कोई नाम रखे हुए थे उनको खैर की शक्लों में बदल देते थे, इलाकों के नाम बदल देते थे, बंदों के नाम बदल देते थे, इंसानों के नाम बदल देते थे, वादियों के नाम बदल देते थे। समझते थे इन नामों का जिंदगी पे इसके असर है और लाजिम असर है। हम तो ये जज्बा लेके जिंदगी के दिन रात गुजारेंगे, हम तो इस तबीयत को साथ मिला के चलेंगे, इस तबीयत के साथ, इस मिजाज के साथ कि सारी दुनिया की इंसानियत और सारी दुनिया के लोग और सारे इंसानों के जितने भी तबकात हैं मैं के एक मुल्क में जाने लगे, फ्रांस में मौलाना सईद अहमद खान साहब ने 2 बातें फरमाई। और मैं ख्याल करना वहां बदनजरी ना करना वरना पूरे फ्रांस में तुम्हारी वजह से बदकारी फैल जाएगी। और दूसरी बात फरमाई उनकी कमियों पे नजर न रखना, उनकी खूबियों को के तस्करे करना, जब उनकी खूबियों के तस्करे करोगे अल्लाह तुम्हारे जरिए से खैर को फैला के उन खूबियों को आम कर दे। उन खूबियों को आम कर दे। ये जज्बा है जो मेरे अंदर भी आ जाए, आपके अंदर भी आ जाए। आज उम्मत इस जज्बे से, आज तो मिंबर ने आग लगा दी है, मसनदों ने आग लगा दी है, पीरों ने आग लगा दी है, कलम ने, कागज ने, लिटरेचर ने आग लगा दी। सफर में था तो एक पेट्रोल पंप पे नमाज पढ़ी, ऐसे मैंने एक नबीना साहब बैठे थे तो मैंने उन्हें हाथ मिलाया, मुझे कहने लगे कौन, मैं कहा परदेसी हूं नमाज पढ़ रहा हूं। मुझे कहने लगे तेरे हाथ जो है नरम है, नबीना था तो। हां मैंने कहा मेरा कलम का काम है, कोई मजदूरी वाला काम दूसरा नहीं है, कलम की मजदूरी लिखना दवाइयां काम दूसरा है। कह रहे किस मसलक से तेरा ताल्लुक है, मुसलमान हूं। कह रहा मैं गौं से जली थे मेहर अली थे मन्ना डालाई, दस्तू कौन है उसके दो अल्फाज मुझे याद है, गौं से जली थे मेहरे अली द मन्ना डालाई तू कौन है। मैं कह जरा तेरा मजहब है और मेरा मजहब है, कह रहे आ वाला गले में जल्दी कर। मैं कह जरा तेरा मजहब है ना वो मेरा मजहब है, कह रहे आ मिल। फिर उठे मुझे गले लगाया, गले लगा के यूं यूं सूंघा। नबीने की हिस बड़ी तेज होती है, नबीने की हिस बड़ी तेज होती है, यूं यूं सूंघ के कहने लगा गाल तो तेरी ठीक है पर थोड़ी बहुत गड़बड़ करना नहीं है। गाल तो तेरी ठीक है पर थोड़ी बहुत गड़बड़ करना है। बाकी किन गड़बड़ हो सी कर गड़बड़, मेरा ख्याल है कि तेरे को हर किस्म का बंदा आंदा है तो हर किस्म का हां मिलाना है यार, ये चंगी गल नहीं। मुझे नबीना याद है वो, मैं गौसे जली ते मेहरे अली दा मनन वाला, दस तू कौन है। दो चार सबक हमने अपनी जिंदगी का हिस्सा बना लिए, बस दो चार सबक है, दो चार बोल है, इसी के घर जिंदगी सारी घूमती रहेगी और इसी से घूमते घूमते हमने उम्मत को तोड़ के रख देना है। नहीं ना, इन दो चार बोलों से जिंदगी नहीं घूमते। रब की जन्नत बड़ी वसी है, दो चार बोलों से अपनी जिंदगी को, और इसी को मेरा ये मजहब है, ये मेरा फिरका है, ये मेरी मस्जिद है, नहीं अल्लाह नहीं, नहीं। बस जानी जब से ये मैंने ये वाकया पढ़ा ना जैद बिन मुहल्लल का, फिर शाह सवारी और कत्ल वारत और तीर निशानी और उससे जैदुल खैल बने, और फिर मेरे आका ने जब उसका नाम जैदुल खैर रखा, यकीन जानी ये मराहल मेरी जिंदगी में ऐसे उतरे मैंने कभी, कमाल है। आज कुदरती याद आ गए, कुदरती याद आ गए, तो मैंने कहा भाई तस्बीखाने में ये पैगाम तो देना ही चाहिए, इस पैगाम को हमने पक्का करना है और इस पैगाम को पुख्ता करना है और इस पैगाम को लेकर चलना है। वो भी अल्लाह वाले थे, जेरे आंदे गए नाल बांदे गए सीने लाके मुहम्मद रंगे दे गए, जेरे आंदे गए नाल बांदे गए सीने लाके मुहम्मद रंगे दे गए, जो भी आते गए साथ बैठते गए सीने लाके मुहम्मद रंगे दे गए। किसी से नफरत नहीं की, दो रास्ते थे। सबा कराम फरमाएंगे या रसूलल्लाह ये रास्ता वो है जो लूटने वाला है और ये रास्ता वो है जो आम है, फरमाए इस लूटने वाले रास्ते की तरफ चलो। आगे डाकू मिले, जब उन्हें तारुफ हुआ कि ये मोहम्मद है वो, लगे हम तो बुरे लोग हैं, हम तो घटिया लोग हैं, हम तो मालों और दुश्मन और जानों के लुटेरे हैं। हुजूर ने फरमाई, नहीं तुम तो बहुत अच्छे हो, बहुत आला हो, बहुत अरफा हो। उनकी तारीफ की और उनको इज्जत दी और बस मदीने वाले के हाथों तौबा भी की, सहाबी भी बने, और वही जो जानों और इज्जतों और मालों के लुटेरे थे वही जिंदगी के सहारे और साथी बन गए। जेरे आंदे गए, नाल बांधे गए, सीने लाके मोहम्मद रंगे दे गए। जैदुल खैर बनेंगे सारे, इसकी मशक करनी पड़ेगी, जमाने में बहुत मुकाबला करना पड़े। मुझे चलते बंदे ने कहा कि तारिक तुम मुनाफिक हैं। कैसे? चलने के सारे फिरके तेरे पास आते हैं, सारे मसलक आते हैं, तो मुनाफिक के पास आ सकते हैं, मोमिन के पास नहीं हो सकते। मोमिन तो खरा होता है। कौन तूने किस मोमिन को? मैं क्या ख्याल कर, ये इल्जाम महीनों ने चिश्ती अजमेरी पे जाता है, क्या कर रहा है तुम? हिंदू उनके पास आते थे, सिख आते थे, गैर मुस्लिम आते थे, और सबसे मोहब्बत करते थे, सबसे प्यार करते थे। तो क्या करता है ये बहाउद्दीन ज़करिया मुल्तानी पे इल्जाम जा रहा है, ये बड़ी बड़ी हस्तियों पे इल्जाम जा रहा है, तो क्या करता है? मेरे कहने से कुछ नहीं होगा, तेरे कहने से मैं अगर मैं मोमिन हूं, अल्लाह ने मुझे मोमिन रखा है, तेरे मुनाफिक कहने से मुझे कुछ नहीं होता। पर तेरी ये सोच बड़ों बड़ों को इल्जाम दे रही है, तेरी ये सोच बड़ों बड़ों को इल्जाम दे रही है, जिन्होंने उम्मत के हर तबके हर मजहब को लेके अपने सीने से लगाया था। क्या करता है तू? हमें एक सोच मिली है, हमें एक जज्बा मिला है, और वो सोच ये जज्बा ये है कि हमने सबको बर्दाश्त करके सबसे मोहब्बत और रवादारी का एक जिंदगी का निजाम चला के मदीने वाले का पैगाम फैलाना भी है, पहुंचाना भी है, और लोगों के दुख दर्द में उनका साथ भी देना है, और फिर सल्लल्लाहु अलैहि व आलिही का पैगाम बढ़ तक कयामत तक हवाएं और फजाएं और बादे नसीम की तरह बादल छा जाएं और ऐसे बरसे कि किसी का दुख दुख ना रहे, किसी का गम गम ना रहे, सबके गमों के बादल छट जाए। ये पैगाम है। अफजल जिक्र ला इलाहा इल्लल्लाह,
इल्लल्लाह।
نستغفرك ونتوب إليك، نستغفرك ونتوب إليك، نستغفر ونتوب إليك. سبحان الله وبحمده، سبحانك اللهم وبحمدك، أشهد أن لا إله إلا أنت، أستغفرك ونتوب إليك. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. آمين برحمتك يا رب.